यो रेडियो नेपाल हो। हरिशरण लामिछानेबाट समाचार सुन्नुहोस्। सबभन्दा पहिले यस प्रसारणका मुख्य समाचार। सरकारद्वारा संविधान संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता। नेपालको निशान छापभित्र वास्तविक सीमा अनुरूपको नक्सा मिलाउन संविधान संशोधन विधेयक ल्याइएको सरकारद्वारा स्पष्ट। कोरोना भाइरस संक्रमित थप 21 जना हिजो उपचारपछि निको भई घर फर्किए। नेपालमा उपचारपछि निको भई घर फर्किनेको संख्या 70 पुग्यो। हिजो एकै दिन 59 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। नेपालमा कुल संक्रमितको संख्या 516 पुग्यो। अहिलेसम्म 42,526 जनाको पीसीआर तथा 82,116 जनाको आरडीटी परीक्षण सम्पन्न। 900 यात्रु सवार पाकिस्तान एयरलाइन्सको यात्रुवाहक विमान कराची विमानस्थल नजिक आवासीय क्षेत्रमा दुर्घटना हुँदा कम्तीमा 76 जनाको मृत्यु। सरकारले संविधान संशोधन विधेयक हिजो संघीय संसद सचिवालयमा दर्ता गरेको छ। मन्त्री परिषदको निर्णय अनुसार कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम महाम्फेले संविधानको अनुसूची 3 निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरूप मिलाउन संविधान संशोधन विधेयक संसदमा दर्ता गराउनु भएको हो। नेपाल सरकारले हालै जारी गरेको नेपालको वास्तविक सीमा अनुरूपको नक्सालाई संविधानको अनुसूची 3 संशोधन गर्ने प्रयोजनका लागि संशोधन विधेयक दर्ता गरिएको कानून मन्त्री तुम्बा आम्फेले दर्ता गर्नुभएको विधेयकमा उल्लेख छ। यसअघि मन्त्री परिषदको हिजो बसेको बैठकले संविधान संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको थियो। मन्त्री परिषद बैठकले संविधानको अनुसूची 3 रहेको निशान छापमा नेपालको नक्सा नेपालको वास्तविक सीमा अनुरूप मिलाउने प्रयोजनका लागि संविधान संशोधन गर्ने विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो।
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रस्तावमा नेपालको संविधानलाई संशोधन गर्न भनेको विधेयक संघीय संसदमा पेश गर्ने छ। त्यसभित्र चाहिँ खास गरी नेपालको संविधानको धारा 9 उपधारा 2 सम्बन्धित अनुसूची 3 सट्टा यसै साथ संलग्न भए बमोजिमको अनुसूची 3 राखिएको छ। त्यो अनुसूची 3 नेपालको निशान छाप छ र त्यो निशान छाप परिवर्तन गर्नुको कारण नेपालको संविधानको अनुसूची 3 रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरूप मिलाउन आवश्यक भएकोले यो संविधान संशोधन गर्नु परेको र मूलत यो अनुसूची 3 र निशान छापलाई संशोधन गर्न मात्रै प्रयोजनको लागि संविधान संशोधनको प्रस्ताव संघीय संसदमा पेश गर्ने निर्णय मन्त्री परिषदले गरेको हो।
मन्त्री परिषदका निर्णयहरू सार्वजनिक गर्न हिजो संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री डाक्टर खतिवडाले सरकारले अन्तर्राष्ट्रिय सीमा समेतको नेपालको वास्तविक नक्सा जारी गरेको र त्योसँग सम्बन्धित विवादका विषयलाई द्विपक्षीय कूटनैतिक वार्ताका माध्यमबाट समाधान खोजिने बताउनुभयो।
अहिले हामीले नेपालको वास्तविक अन्तर्राष्ट्रिय सीमा समेतको नक्सा जारी गरेका छौँ। यो नक्सा जारी गरिसकेपछि त्योसँग सम्बन्धित विवादका विषयहरू अथवा अरू कसै छिमेकी मुलुकहरूसँग विवाद हुने विषय हामी द्विपक्षीय वार्ताको माध्यमबाट कूटनैतिक प्रयासबाट त्यसको समाधान गर्ने हो। त्यसलाई अहिले अन्तर्राष्ट्रियकरण गर्ने अवस्था मा हामीले सोचेका छैनौँ र सरकारलाई आशा छ हामीले वार्ताकै माध्यमबाट हामीसँग भएका प्रमाणहरू हामीसँग भएका सबूतहरूका आधारबाट हामीले मित्र राष्ट्रसँग संवाद गरेरै हाम्रा चाहिँ ती भूमि जुन हाम्रो हो त्यो भूमिलाई उहाँहरूले स्वीकार गर्ने स्थितिमा पुर्याउन हाम्रो प्रयास रहन्छ।
सरकारका प्रवक्ता एवं संचार मन्त्री डाक्टर खतिवडाले मन्त्री परिषद बैठकले केही अध्यादेश खारेज गरी नेपाल ऐनको साबिकको व्यवस्था जगाउने अध्यादेश 2077 प्रतिस्थापन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको जानकारी दिनुभयो। मुस्लिम धर्मावलम्बीहरूको पर्व ईद उल फित्रका दिन सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको समेत संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर खतिवडाले जानकारी दिनुभयो। नेपाल सरकारले बिहिबार सार्वजनिक गरेको नेपालको अध्यावधिक राजनैतिक र प्रशासनिक नक्सा राष्ट्रपति विद्यादेवी भण्डारी उपराष्ट्रपति नन्दबहादुर पुन प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा लगायतलाई हस्तान्तरण गरिएको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा कुमारी अरियालले हिजो मन्त्रालयको तर्फबाट राष्ट्रपति भण्डारी उपराष्ट्रपति पुन प्रधानमन्त्री ओली र नेपाली कंग्रेसका सभापति देउवालाई नक्सा हस्तान्तरण गर्नुभएको हो। यसैगरी मन्त्री अर्यालले प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल सिन्हालाई हस्तान्तरण गर्नुभयो। गएको जेठ 5 गते बसेको मन्त्री परिषदको बैठकले लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको अध्यावधिक राजनैतिक र प्रशासनिक नक्सा स्वीकृत गरेको थियो। मन्त्री परिषदले नक्सा स्वीकृत गरेपछि बिहिबार भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले औपचारिक रूपमा नक्सा सार्वजनिक गरेको हो। प्रतिनिधि सभा महिला तथा सामाजिक समितिले आगामी आर्थिक वर्ष 2077-78 लागि बजेट नीतिगत एवं व्यवहारिक रूपमै लैंगिक पक्षलाई अधिक महत्व दिन सरकारको ध्यान आकर्षण गराएको छ। समितिको हिजो बसेको बैठकमा विश्वव्यापी महामारीको समयमा सामाजिक न्यायका लागि समेत लैंगिक उत्तरदायी बजेटको अत्यधिक महत्व रहने बताउनुहुँदै सदस्यहरूले त्यसका लागि आवश्यक समन्वय गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सुझाव दिनुभयो। बैठकले कोविड 19 को महामारीको अहिलेको अवस्थामा सामाजिक सुरक्षा भत्ता हाललाई यथावत राख्न सरकारलाई निर्देशन दिएको छ। बैठकले आर्थिक रूपले विपन्न अशक्त असहाय एकल महिला अपाङ्गता भएका फरक रूपले सबल बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकको सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गर्ने सन्दर्भमा देखिएका समस्या र गुनासो सम्बोधन गरी विवरण उपलब्ध गराउन पनि सरकारलाई सुझाव दिएको छ। हिजो साँझ फेरि थप 9 जनामा संक्रमण यसलाई फेरि सुन्नुहोस् मुलुकमा कोरोना संक्रमितको संख्या 516 पुगेको छ। हिजो साँझ फेरि थप 9 जनामा संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा 9 जनामा संक्रमण देखिएको बताउनुभयो। नयाँ संक्रमितमा मकवानपुर हेटौँडा उपमहानगरपालिका 3 का 54 वर्षीय महिला, भक्तपुर नगरपालिका 9 की 42 वर्षीय महिला, सप्तरी बलान बिहुल गाउँपालिकाका 35 वर्षीय पुरूष तथा 12 सिमरनगढ़ नगरपालिकाका 22, 27, 30, 34, 38 र 45 वर्षीय पुरूष रहेका छन्। यसअघि हिजो बिहान 30 जना र दिउँसो 20 जनामा संक्रमण देखिएको थियो। अहिलेसम्म 70 जना पूर्ण रूपमा सन्चो भई घर फर्किएका छन्। संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्य कर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म 42,526 जनाको पीसीआर तथा 82,116 जनाको आरडीटी विधिबाट परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ। त्यस्तै देशका विभिन्न स्थानमा 27,829 जना क्वारेन्टाइनमा रहेका छन्। यसैगरी 434 जना विभिन्न अस्पतालमा रहेको आइसोलेसन वार्डमा रहेका छन्। काठमाडौँ उपत्यकामा कोविड 19 को संक्रमण बढ़न नदिन राजधानी छिर्ने उत्तर पूर्वी नाकामा थप कड़ाई गरिएको छ। सिन्धुपाल्चोक र काभ्रे पलाञ्चोकबाट राजधानी छिर्ने शंकरापुर नगरपालिकाका 2 नाका हिजोदेखि पूर्ण रूपमा बन्द गरिएका छन्। वड़ा नम्बर 3 को जहरसिंह पौवा र वड़ा नम्बर 8 को कात्तिके नाकाबाट छिर्ने प्रतिबन्ध लगाइएको हो। बिहिबार नगरपालिकाको वड़ा नम्बर 4 देखि 9 सम्मका जनप्रतिनिधि अत्यावश्यक सेवामा खटिने कर्मचारी स्थानीयवासी लगायत कोरोनाको लक्षण देखिएकामा गरिएको आरडीटी परीक्षणका क्रममा 12 जनाको प्रतिवेदन पोजिटिभ प्राप्त भएकाले नगर क्षेत्र बिहान 10 बजेदेखि सील गर्दै दुवै जिल्लाबाट प्रवेश गर्न पूर्ण रूपमा बन्द गरिएको नगर प्रमुख सुवर्ण श्रेष्ठले बताउनुभयो। इन्द्रायणी स्वास्थ्य केन्द्र पीपुल्स लाइफ केयर सुषमा कोइराला मेमोरियल अस्पताल र कुमारचोक शहरी स्वास्थ्य केन्द्रमा बिहिबार 290 जनाको आरडीटी परीक्षण गरिएको थियो। आरडीटी परीक्षणमा पोजिटिभ देखिएका 12 जनालाई नगरपालिकाको वड़ा नम्बर 7 स्थित बाल क्षेत्र नेपालको क्वारेन्टाइनमा राखिएको छ। पीसीआर परीक्षणको प्रतिवेदन नआएसम्म सबैलाई त्यही राखिनेछ। छिमेकी मुलुक भारतमा कोरोना संक्रमित बढ़दै गएपछि नेपाल सरकारले नेपाल भारत सीमा नाकामा सुरक्षा व्यवस्थामा थप कड़ाई गरेको छ। नेपाल भारत सीमा सील गरिएपछि पनि भारतबाट अवैध रूपमा नेपाल प्रवेश नरोकिएपछि सीमा क्षेत्रमा बीओपी ड्यूटी पोस्ट र बेस क्याम्प स्थापना गरेर सशस्त्र प्रहरी खटिरहेका छन्। कोरोना भाइरसबाट मृत्यु भएकी सुनसरीको नवजात शिशुको दोस्रो पटकको यसलाई फेरि सुन्नुहोस्। कोरोना भाइरसबाट मृत्यु भएकी सुत्केरीको नवजात शिशुको दोस्रो पटकको पीसीआर रिपोर्ट पनि नेगेटिभ आएपछि शिशु सहित सुत्केरी महिलाका आफन्तलाई हिजो डिस्चार्ज गरिएको छ। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका नौ रामचेकी 29 वर्षीय सुत्केरीको कोरोना भाइरसका कारण यही जेठ 1 गते राति सोही अस्पतालमा पुर्याएको केही बेरपछि मृत्यु भएको थियो। बाँकीमा 21 जना कोरोना संक्रमित एकैसाथ डिस्चार्ज भएका छन्। खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन वार्डमा उपचाररत 12 जना पुरूष र 9 जना महिला निको भएर घर फर्किएका हुन्। नेपालगंजबाट हाम्रा संवाददाता नवीन गिरीको यो रिपोर्ट।
कोरोना संक्रमित भएको 20-21 दिनपछि आइसोलेशन अस्पतालबाट निको भएर घर फर्किँदै गर्दा नेपालगंजको एउटै टोलका 20 जना सहित 21 जना निकै खुशी देखिन्थे। कोरोनालाई जितेर घर जाँदै गर्दा उनीहरू प्रफुल्ल मुद्रामा थिए। उपचारमा खटिएका स्वास्थ्यकर्मी जनप्रतिनिधि लगायतले उनीहरूलाई फूलमाला र खादा लगाएर विदाई गरेका थिए। वैशाख 19 गते पहिलो पटक नेपालगंज सातका 60 वर्षीय पुरूष संक्रमित भेटिएपछि उनको सम्पर्कका एकै टोलका अरू 24 जनामा कोरोना देखिएको थियो। उनीहरू सबैलाई खजुरा आइसोलेशन अस्पतालमा भर्ना गरिएको थियो। अस्पताल बसाईका क्रममा कुनै असुविधा महसुस गर्नु नपरेको उनीहरूको अनुभव छ। अरू 14 दिन होम क्वारेन्टाइनमा बस्ने शर्तसहित पठाइएका उनीहरू घरमा अब सुरक्षित साथ बसेर आफू पनि बाँच्ने र अरूलाई पनि बचाउने प्रण गरिरहेका थिए। उनीहरूको उपचार र रेखदेखको संयोजन गरिरहेका स्वास्थ्य कर्मीहरू पनि निको बनाएर घर पठाउन पाउँदा खुशी छन्। भेरी अस्पताल नेपालगंजका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर प्रकाश बहादुर थापा,
राम्रो वातावरणमा उपचार गरेर 21 जनालाई आज 14-15 दिनको अवधिमा उहाँलाई डिस्चार्ज गर्न सफल भयो।
अर्का चिकित्सक डाक्टर राजन पाण्डेले अन्य उपचाररत संक्रमितको अवस्था पनि सामान्य रहेको जानकारी दिँदै लगातार 2 वटा रिपोर्ट नेगेटिभ आए संक्रमितलाई डिस्चार्ज गरिने बताउनुभयो।
उहाँहरूको नि अवस्था चाहिँ अहिले राम्रो छ। अब जाँच गरेपछि 2 हप्तापछि फेरि जाँच गर्छौँ उहाँलाई। पछि 24 घण्टामा जाँच गरेर 2 जना नेगेटिभ आएछ, उहाँलाई पनि हामी डिस्चार्ज गर्छौँ।
संक्रमितको संख्या 100 नागिसकेको बाँकेमा कोरोनाका कारण 1 जनाले ज्यान गुमाइसकेका छन् भने अन्य संक्रमितको दाङ, खजुरा, नेपालगंज र कोहलपुरमा उपचार भइरहेको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
क्यों भाई, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। काठमाण्डुका 191 पत्रकारको कोविड 19 को रिपोर्ट नेगेटिभ आएको छ। काठमाण्डुको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको एपिडेमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले जानकारी दिनुभयो। नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एपिडेमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाबाट आएको टोलीले गत मंगलबार राष्ट्रिय संचार माध्यम अनलाइन मीडियामा कार्यरत 191 पत्रकारको कोविड 19 परीक्षण गर्न स्वाब संकलन गरेको थियो। त्यसअघि प्रेस काउन्सिलले गरेको 70 वरिष्ठ पत्रकार सम्पादकको रिपोर्ट पनि नेगेटिभ आएको थियो। कोविड 19 को संक्रमण अग्रपंक्तिमा काम गर्ने पत्रकार, सुरक्षाकर्मीमा देखिन थालेपछि महासंघले पनि उपत्यकामा काम गर्ने विभिन्न संचार माध्यमका पत्रकारको परीक्षण गराएको हो। यसैबीच कपिलवस्तुमा पहिलो पटक 2 जना पत्रकारलाई कोरोना संक्रमण देखिएको छ। कपिलवस्तुमा हिजो थप 9 जनामा कोरोना संक्रमण पुष्टि भएका मध्ये 2 जना पत्रकारमा कोरोना संक्रमण देखिएको हो। यो सँगै कपिलवस्तुमा संक्रमितको संख्या 69 पुगेको छ। पहिलो पटक हिजो बिहान थप भएका कोरोना संक्रमितहरूमध्ये बाणगंगा नगरपालिकाका 5 जना, मायादेवी गाउँपालिकाका 3 जना र कपिलवस्तु नगरपालिकाका 1 जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्य कर्मीको सम्पर्कमा रहेको स्वास्थ्य कार्यालय कपिल वस्तुले जनाएको छ। कोरोना संक्रमणका कारण ज्यान गुमाएका गुल्मीको मदाने गाउँपालिकाका शिक्षकका गाउँका 25 जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। मृतकका परिवार, ब्याङ्कका कर्मचारी, स्थानीय क्लिनिक संचालक लगायत 30 जनाको स्वाब संकलन गरी पीसीआरका लागि पठाइएको थियो। त्यसमध्ये 5 जनाको रिपोर्ट आउन बाँकी रहेको र 25 जनालाई कोरोना संक्रमण नभएको रिपोर्ट आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो। उहाँले मदानीका 5 र तमघासका 6 गरी 11 जनाको रिपोर्ट आउन बाँकी रहेको बताउनुभयो। गुल्मीका कोरोना संक्रमित शिक्षकको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ। उपचारका क्रममा रूपन्देहीको क्रिम्सन अस्पतालमा मृत्यु भएका मदाने गाउँपालिका 6 पुरकोट दहका शिक्षकको शव व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अस्पताल प्रशासन, नेपाली सेना प्रहरी र स्थानीय जनप्रतिनिधिबीच छलफलपछि हिजो अपरान्ह शव व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्तले जानकारी दिनुभयो। बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली बोकेर नेपाल वायुसेवा निगमको वाइड बडी A330 जहाज जापानको नारिता उडेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गैराती 9:45 निगमको जहाजले नारिता अन्तर्राष्ट्रिय विमानस्थलका लागि चार्टर उडान भरेको विमानस्थलका प्रवक्ता देवेन्द्र केसीले जानकारी दिनुभयो। जम्मा 268 यात्रु मध्ये 197 नेपाली छन्। उनीहरू जापानमा बसोबास गर्छन्। नेपालस्थित जापानी दूतावासको पहलमा निगमको वाइड बडी जहाजले चार्टर उडान गरेको बताइएको छ। बन्दाबन्दीमा निगमको जापानमा यो तेस्रो पटकको चार्टर उडान हो। सोही गन्तव्यमा यसअघि जेठ 2 निगमको वाइट बडी जहाजले दोस्रो पटक चार्टर उडान गरेको थियो। गत चैत्र 28 निगमले नारितामा पहिलो चार्टर उडान गरेको थियो। त्यसैगरी अत्यावश्यक स्वास्थ्य सामग्री लिन हिमालय एयरलाइन्सको न्यारो बडी A320 जहाज हिजो साँझ चीनको चाङसा उडेको छ। COVID-19 सम्बन्धित स्वास्थ्य सामग्री लिन चाङसा उडेको हिमालय एयरलाइन्सको जहाज शनिबार काठमाडौँ फर्किने तालिका रहेको विमानस्थलका महाप्रबन्धक केसीले जानकारी दिनुभयो। चीनबाट निजी व्यवसायीले स्वास्थ्य सामग्री ल्याउन हिमालयको जहाज कार्गो चार्टर गरेको बताइएको छ। श्री एयरलाइन्सको CRJ बम्बार्डियर जहाजले अफ्रिकी मुलुक ट्युनिसियाबाट नेपाली सेनाका एक अधिकृतको शव लिएर हिजै काठमाडौँ फर्किएको विमानस्थलले जनाएको छ। धनकुटा अस्पताल भोलि आइतबारदेखि सञ्चालनमा आउने भएको छ। यही जेठ 4 कोरोना भाइरस संक्रमण देखिएपछि जेठ 5 प्रदेश नम्बर 1 सामाजिक विकास मन्त्री जीवन घिमिरे सहित सरोकारवालाको बैठकले जिल्ला अस्पताल सील गर्ने निर्णय गरेको थियो। धनकुटाको अवस्था अहिले सामान्यतर्फ उन्मुख रहेकाले भोलिदेखि अस्पताल सञ्चालन गर्ने निर्णय भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले बताउनुभयो। जिल्ला अस्पताल सील गरिएपछि मन्त्रालयले प्रदेश नम्बर 1 स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहताको नेतृत्वमा सो अस्पतालको स्थलगत अध्ययन, कन्ट्याक्ट ट्रेसिङ, टेस्टिङ, सील गरिएको अस्पताल सम्बन्धी कार्ययोजना तय गर्न टोली पठाएको थियो। अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति सामाजिक विकास मन्त्रालयको संयोजनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र स्थानीय तहबाट उपलब्ध गराउने निर्णय भएको प्रवक्ता डाक्टर मेहताले बताउनुभयो। धनकुटामा 180 थ्रोट स्वाब संकलन गरिएका मध्ये 7 कोरोना भाइरस रिपोर्ट पोजिटिभ आएको थियो। संक्रमितको अहिले कोशी अस्पताल COVID-19 उपचार केन्द्रमा उपचार भइरहेको छ। नेपाली कंग्रेसका नेता तथा पूर्व सभासद राजीव विक्रम शाहले कोरोना भाइरस रोकथाममा सहयोग पुर्याउने उद्देश्यले कर्णाली प्रदेश अस्पताल सहित प्रदेशका जिल्ला अस्पताललाई 1 करोड़ रूपियाँको स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ। पूर्व सभासद शाहले कुमारी ट्रस्ट मार्फत प्रदेश अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर डम्बर खड्कालाई भेन्टिलेटर, आईसीयू लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो। पूर्व सभासद शाहले 9 जिल्ला अस्पताललाई 30 लाख रूपियाँको स्वास्थ्य सामग्री पनि हस्तान्तरण गर्नुभयो। स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले COVID-19 महामारीका बेला पूर्व सभासद शाहले गरेको सहयोग महत्वपूर्ण हुने बताउनुभयो। नेपाली सेनाले निर्माणको जिम्मेवारी पाएका राष्ट्रिय गौरवका आयोजनाहरूमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको अवधिमा समेत सुरक्षाको आवश्यक प्रबन्ध मिलाई काम भइरहेको छ। चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी जिम्मेवारी पाएका कालीगण्डकी करिडोर र कर्णाली करिडोरको निर्माण कार्य समेत लकडाउनका कारण केही समय अवरूद्ध भए पनि आगामी दशैंसम्ममा सम्पन्न गर्ने गरी कार्य भइरहेको नेपाली सेनाले जनाएको छ। यस सम्बन्धमा हाम्रा संवाददाता केशव ढुंगानाको यो रिपोर्ट।
नेपाली सेनाले निर्माणको जिम्मेवारी पाएका राष्ट्रिय गौरवका आयोजनाहरू लकडाउनका कारण केही समय स्थगित भए पनि हाल पुनः सुचारू भएका छन्। लकडाउनको अवधि लम्बिँदै जाँदा पनि आयोजनाहरूलाई थप प्रभावित हुन नदिन सुरक्षाका आवश्यक प्रबन्धहरू मिलाई पुनः काम शुरू गरिएको नेपाली सेनाले जनाएको छ। लकडाउनको अवधिमा झण्डै डेढ महिना आयोजना निर्माणको काम स्थगित भए पनि हाल एक दुई स्थानमा बाहेक सबै आयोजनाको काम शुरू भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो।
कारणले गर्दाखेरि विभिन्न प्रोजेक्टहरूमा चैत महिना र वैशाखको आधारसम्म चाहिँ केही कामहरू रोकिएको अवस्था थियो, तर अहिले चाहिँ सबै एरियाहरूमा चाहिँ कामहरू भइरहेको छ।
नेपाली सेनाले कालीगण्डकी करिडोर अन्तर्गतको बेनी जोमसोम सड़क खण्ड, कर्णाली करिडोर अन्तर्गतको खुलालु लैफु सिमिकोट खण्ड, काठमाडौँ तराई मधेस दूर्त मार्ग र महाकाली करिडोरलाई विभिन्न भागमा विभाजन गरी निर्माण कार्य अगाडि बढ़ाएको छ। निर्माणाधीन आयोजनाहरू मध्ये काठमाडौँ तराई मधेस दूर्त मार्गका लागि हालै मात्र अन्तर्राष्ट्रिय परामर्शदाता छनौट गरी आयोजना क्षेत्रका रूख कटान गर्ने, बाँकी खण्डको ट्र्याक खोल्ने काम भइरहेको छ। हालै मात्र निर्माणको जिम्मेवारी पाएको महाकाली करिडोरमा समेत विभिन्न खण्डमा ट्र्याक खोल्ने र घोडेटो बाटो निर्माण गर्ने काम शुरू भएको नेपाली सेनाले जनाएको छ। यसै गरी चालू आर्थिक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको कालीगण्डकी करिडोर र कर्णाली करिडोरको काम आगामी दशैंसम्ममा सम्पन्न गर्ने गरी अगाडि बढेको छ। पुनः नेपाली सेनाका प्रवक्ता सहायक रथी पाण्डे।
कालीगण्डकी करिडोर चाहिँ हाम्रो योजना मुताबिक यो आर्थिक वर्षमा सिद्धाउने भन्ने प्लान थियो। कोरोनाको कारणले गर्दाखेरि करिब दुई महिना रोकेको कारणले गर्दाखेरि यसलाई चाहिँ हामीले यो दशैंभन्दा अगाडि कम्प्लिट गरेर ह्यान्डओभर गर्छौँ। यो टोटल बाटोको चाहिँ बनाउनु पर्ने चाहिँ 75.5 किलोमिटर हो, त्यसमा चाहिँ 63.5 किलोमिटर चाहिँ कम्प्लिट भइसकेको छ। कर्णाली करिडोर टोटल यसको 123 किलोमिटर बाटो हो। यो आर्थिक वर्ष चाहिँ 16 किलोमिटर ट्र्याक खोल्ने, 100 किलोमिटर गल्फ गार्ड खोलामा 36 मिटर लामो बेली ब्रिज जडान गरिएको थियो, त्यसमा चाहिँ 115.9 किलोमिटर चाहिँ हामीले बाटो सम्पन्न गरिसकेको छ। यो पनि हामीले दशैं पश्चात नेपाल सरकारलाई ह्यान्डओभर गर्ने योजना छ।
निर्माण कार्यमा खटिएकाहरूलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था समेत मिलाइएको नेपाली सेनाका प्रवक्ता सहायक रथी पाण्डेले जानकारी दिनुभयो।
एक्सक्लुजिभ नभएर कामहरू अड्किरहेको थियो, त्यो हाम्रो नेपाली सेनाको जुन प्रडक्सन युनिटले फुल फ्लेजमा काम गरिसकेपछि अहिले हामीलाई फास्ट ट्र्याकमा पनि आवश्यकता अनुसारको एक्सक्लुजिभहरू पठाइएको अवस्था छ। अहिले कामहरू चाहिँ सामान्य नभएर अड्किएको अवस्था चाहिँ छैन। काम गर्दाखेरि पनि सानो ग्रुपमा काम गराउने, काम गरेर फर्किँदाखेरि चाहिँ छुट्टै अलगै राख्ने, निर्माण कार्यमा खटेका कामदारहरूलाई पनि सोही अनुसारको चाहिँ व्यवस्था गरेर त्यो रोग नसरोस् भन्नुको लागि आवश्यक सुरक्षात्मक उपायहरू चाहिँ अप्नाइएको छ।
सड़क पुल लगायत भौतिक पूर्वाधार निर्माणका आयोजनाहरू अगाडि बढ़ाउँदा सम्बन्धित क्षेत्रका नागरिकको दैनिक जीवनमा त प्रत्यक्ष रूपमा प्रभाव पर्छ नै, यसले राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन समेत महत्वपूर्ण भूमिका खेलेको हुन्छ। तसर्थ कामदारको स्वास्थ्य सुरक्षाका आवश्यक प्रबन्ध मिलाएर निर्माण सामग्री तथा कामदार उपलब्ध गराउन सके निर्धारित समयभित्रै विकास निर्माणका आयोजनाहरू सम्पन्न हुनुका साथै लकडाउनका कारण राष्ट्रिय अर्थतन्त्रमा परेको प्रभाव समेत कम गर्न सकिनेछ। केशव ढुंगाना, रेडियो नेपाल, काठमाडौँ।
सर्वोच्च अदालतले भेटेनरी सेवालाई अति आवश्यक सेवाको सूचीमा राख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयालको संयुक्त इजलासले बिहिबार जारी गरेको आदेश हिजो सार्वजनिक गर्दै सरकारले बन्दाबन्दी समयमा भेटेनरी सेवालाई अति आवश्यक सेवामा राख्न अन्तरिम आदेश जारी गरेको हो। कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि सरकारले गरेको बन्दाबन्दीका समयमा भेटेनरी सेवालाई अति आवश्यक सेवामा राख्न माग गर्दै नेपाल भेटेनरी एसोसिएशनका तर्फबाट अध्यक्ष डाक्टर शीतल काजी श्रेष्ठले गत वैशाख 28 गते रिट निवेदन दायर गर्नुभएको थियो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता एवं पूर्व राज्यमन्त्री दुर्योधन सिंह थारू चौधरीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। सभापति देउवाले एक शोक विज्ञप्ति मार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। सभापति देउवाले उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ। स्वर्गीय चौधरी 2048, 2051 र 2056 सालको आम निर्वाचनमा रूपन्देही निर्वाचन क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। विक्रमसम्म 2056 संसदीय निर्वाचनपछि चौधरी स्थानीय विकास राज्यमन्त्री हुनुभएको थियो। पूर्व राज्यमन्त्री चौधरीको हिजो बुटवल स्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारका क्रममा 70 वर्षको उमेरमा निधन भएको हो। उहाँका श्रीमती 3 छोरा र 1 छोरी हुनुहुन्छ। पाकिस्तानको कराचीमा पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान दुर्घटनामा कम्तीमा 76 जनाको मृत्यु भएको छ। 91 यात्रु र 8 चालक दलका सदस्य सहित 79 यात्रु लिएर लाहौरबाट कराची जाँदै गरेको विमान कराची स्थित जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल नजिक आवासीय क्षेत्रमा दुर्घटनामा परेको थियो। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको तत्काल छानबिन गर्ने बताउनु भएको छ। कोविड 19 का कारण जारी लकडाउनले झण्डै 2 महिनादेखि बन्द रहेको आन्तरिक हवाई सेवा पाकिस्तानमा हिजोदेखि सञ्चालनमा आएको थियो। विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसको संक्रमितको संख्या विश्वभर 52,98,207 पुगेको छ। संक्रमणका कारण हालसम्म 3,39,425 जनाको मृत्यु भएको छ भने 21,56,342 जना उपचारपछि निको भई घर फर्किएका छन्। बेलायतका वैज्ञानिकहरूले कोरोनाले सिकिस्त बिरामीहरूको उपचारमा शरीरको टी सेललाई बढ़ाउन सके प्रभावकारी हुने पत्ता लगाएका छन्। वैज्ञानिकहरूले गरेको अध्ययनले कोविड 19 का सिकिस्त बिरामीको शरीरमा टी सेल धेरै कम हुने गरेको पत्ता लगाएको थियो। टी सेलले शरीरमा कुनै पनि संक्रमण हटाउन सहयोग गर्छ। वैज्ञानिकहरूले अब टी सेल बढ़ाउने इन्टरल्युकिन 7 औषधि कोविडका बिरामीलाई दिएर परीक्षण गर्नेछन्। सामान्य मानिसको रगतको एक थोपामा 2,000 देखि 4,000 टी सेल हुनुपर्नेमा कोविड 19 का बिरामीमा 200 देखि 1,200 को हारारीमा मात्र देखिएको छ। वैज्ञानिकहरूले 60 जना कोविड 19 का बिरामीको रगत परीक्षण गरी पत्ता लगाएको यो तथ्यलाई निकै उत्साहजनक रूपमा लिएको छ। चीनले यस वर्षका लागि आर्थिक वृद्धिको लक्ष्य नलिने भएको छ। कोरोना भाइरसको महामारीले सबै आर्थिक गतिविधिहरू अनिश्चित भएपछि सही प्रक्षेपण गर्न गाह्रो परेकाले यस वर्ष आर्थिक वृद्धिको लक्ष्य नतोकिएको हो। चीनले सन् 1990 कुल गारस्ते उत्पादनको लक्ष्य नलिएको यो पहिलो पटक हो। चीनिया प्रधानमन्त्री ली केच्याङले मुलुकको वार्षिक संसदीय बैठकको उद्घाटनका बेला सो घोषणा गर्नुभएको हो। विश्वको दोस्रो ठूलो चीनिया अर्थतन्त्रको यस वर्षको पहिलो त्रैमासिकमा गत वर्षको तुलनामा 6.5% गिरावट आएको छ। चीन सरकारले हङकङको सुरक्षा कानून सम्बन्धी एक विवादित विधेयकलाई कंग्रेसमा प्रस्तुत गर्ने भएको छ। हङकङको सानो संविधानका रूपमा लिइएको यो विधेयक राष्ट्रद्रोह लगायत अपराध रोक्न अति आवश्यक रहेको बताइएको छ। सो विधेयक विगतमा कैयौं कोशिश गर्दा पनि हङकङको संसदले पारित नगरे पनि बेजिङले फेरि अर्को प्रयास गर्न लागेको हो। अब मौसम सम्बन्धी जानकारी। आज देशको पश्चिमी मध्य तथा पूर्वी पहाड़ी भागमा सामान्य बद्दी रही मध्य तथा पूर्वी पहाड़ी भागका केही स्थान र पश्चिमी भागका धेरै स्थानमा मेघगर्जन सहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 28.9 डिग्री सेल्सियस न्यूनतम 20 डिग्री सेल्सियस सापेक्षिक आर्द्रता 93%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय बिहान 5:11 भयो भने सूर्यास्त भरे साँझ 6:51 हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। सरकारद्वारा संविधान संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता। नेपालको निशान छापभित्र वास्तविक सीमा अनुरूपको नक्सा मिलाउन संविधान संशोधन विधेयक ल्याइएको सरकारद्वारा स्पष्ट। कोरोना भाइरस संक्रमित थप 21 जना हिजो उपचारपछि निको भई घर फर्किए। नेपालमा उपचारपछि निको भई घर फर्किएको संख्या 70 पुग्यो। हिजो एकै दिन 59 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। नेपालमा कुल संक्रमितको संख्या 516 पुग्यो। अहिलेसम्म 42,526 जनाको पीसीआर तथा 82,116 जनाको आरडीटी परीक्षण सम्पन्न। 79 यात्रु सवार पाकिस्तान एयरलाइन्सको यात्रुवाहक विमान कराची विमानस्थल नजिक आवासीय क्षेत्रमा दुर्घटना हुँदा कम्तीमा 76 जनाको मृत्यु हो। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।